देखिए कुफ्र तो नहीं है, वो पूरी आयत मैं पढ़ देता हूं। या अय्युल्लज़ीन आमनु ला तरफ़ऊ अस्वातकुम फ़ौक़ सौति नबी वला तजहरु लहु बिल क़ौलि का जहर बौदिकुम लिबौदिन अन तहबत आमालुकुम व अंतुम ला तशुरून। ये कहा गया, ऐ ईमान वालों, जब तुम हुजूर अलैहिस्सलाम के सामने आओ तो अपनी आवाजों को पस रखो हुजूर अलैहिस्सलाम के आगे या आपकी आवाज पर, अपनी आवाजों को पस रखो। अगर तुमने ऐसी गुफ्तगू की जैसे, यानी बुलंद आवाज से, जैसे बाज आदमी बात से गुफ्तगू करते हैं, हम आपसे बात करें, कभी आपकी आवाज बुलंद हो जाए, कभी हमारी आवाज बुलंद हो जाए, तो अंतहबत आमालुकुम, तो तुम्हारे सारे आमाल अकारत चले जाएंगे। वह अन तुम ला तशरून, और तुम्हें पता भी नहीं लगेगा। तो कुफर का कौल उसमें नहीं है, लेकिन हुजूर अलैहिस्सलाम के सामने बाअदब तरीके से बात करने का अल्लाह तबारक व तआला ने हुक्म फरमाया। और इसके शान नुज़ूल में आप देखें, उलमा ने लिखा कि बाज अकाबिर साहबा कराम जो जहीरु सौत थे, जिनकी आवाज बुलंद थी, एक तो उन्होंने हुजूर के दरबार में आना ही छोड़ दिया, क्या ऐसा ना हो कि आवाज बुलंद हो जाए, सारे आमाली अकारत चले जाए। और कभी जब गुफ्तगू करते तो इतनी धीमी, इतनी आहिस्ती गुफ्तगू करते कि हुजूर अलैहिस्सलाम को बार बार पूछना पड़ता कि क्या कह रहे हो, क्या कह रहे हो, इतनी पस्त आवाज में गुफ्तगू करते। गुफ्तगू तो करते, जाहिर है कि हुजूर अलैहिस्सलाम से मसाइल तो पूछना, हुजूर की बात भी सुननी, मसाइल बयान भी करेंगे हुजूर अलैहिस्सलाम, और आप पूछेंगे तभी मसाइल बयान होंगे। तो अल्लाह तबारक व तआला को अपने हबीब अलैहिस्सलाम के गुलामों की अदा इतनी पसंद आई कि उनकी शान में एक आयत नाजिल फरमा, इन्नल लदीना यगुदूना अस्वातहुम इंद रसूलिल्लाह, फरमाया कि और वो लोग मेरे हबीब जब तेरे दरबार में आते हैं और अपनी आवाजों को पस रखते हैं, इन्नल लदीना यगुदूना अस्वातहुम इंद रसूलिल्लाह उलाइकल लदीना इम्तहन अल्लाह कुलूबहुम लित्तक्वा, ये वो लोग हैं कि जिनके दिलों को अल्लाह ने तकवा और परहेजगारी के लिए चुन लिया। लहू मगफिरतुन अजरुन अज़ीम, इन्हीं लोगों के लिए मगफिरत भी है अल्लाह तबारक व तआला की तरफ से, और इनके लिए अजर अजीम भी है। तो काफिर होने का जिक्र नहीं, ये है कि ये हुजूर अलैहिस्सलाम के अदब के खिलाफ है। हजरत फारूक आजम रदी अल्लाह अन्हु के दौर में, हजरत फारूक आजम छोटी आबादी थी, मुख्तसर, पता नहीं कोई आदमी अपने घर में या कहीं कील ठोक रहा था, उसकी आवाज आई, फारूक आजम आए, आने के बाद पूछा तुम कौन हो, कहाँ के रहने वाले, उसने बताया कि मैं कहीं दूर से आया हूं। फरमा अगर तुम मदीने शरीफ के रहने वाले होते तो मैं जरूर तुम पर तादीब करता, चूंकि तुम्हें यहाँ के आदाब मालूम नहीं है इसलिए तुमको मैं छोड़ता हूं। और यहां याद रखना कि हुजूर की बारगाह में इस कस्म की आवाज पैदा करना जायज नहीं। हुजूर के वफात विसाल के बाद अगरचे आप कब्र में हैं, मगर ये हुक्म अब भी जारी, आज भी नजदी लाखों बेशुमार गुमराहियों के बावजूद ये आयत अब भी हुजूर के रोजे अकदस पर लिखी हुई है। या अय्युल्लज़ीन आमनु ला तरफ़ऊ अस्वातकुम, ये आयत अब भी लिखी हुई है हुजूर के रोजे पर। तुर्कियों ने जब मस्जिद बनाई, गालिबन सुल्तान अब्दुल हमीद खान का दौर था, जब ये सल्तनत उस्मानिया ख़त्म हुई, तो उन्होंने क्या किया, मैंने तारीख में पढ़ा कि तुर्कियों ने एक पहाड़ तलाश किया मस्जिद नबवी बनवाने के लिए, उसमें लाल पत्थर थे, तमाम मस्जिद नबवी में वहां के पत्थर इस्तेमाल हुए, और वहां के पत्थरों से जब मस्जिद नबवी मुकम्मल हो गई, उस पहाड़ को बंद कर दिया ताकि उस पत्थर से कोई और इमारत नहीं बने, मुमय्यज़ और मुमताज हो जाए मस्जिद नबी, ताकि दोबारा पत्थर नहीं निकले। फिर उसके बाद वो पत्थर वहीं तराशे जाते, पहाड़ी पर तराशने के बाद आन करके लगाए जाते। मजदूरों ने सुल्तान से शिकायत किया, उसके कोई क्या कहते हैं मुसाहिब से, कि भाई ये पत्थरों को अपनी जगह लगाने में थोड़ा सा ठोकना पड़ता है हथौड़ी से, और ये आवाज बुलंद होती, तो सुल्तान से पूछा जाए कि किस तरीके से हम इन पत्थरों को लगाएं। उनको हुक्म ये दिया गया कि तुम अपनी हथौड़ी के नीचे चमड़े का पैंदा लगाओ, चमड़े का पैंदा लगाओ ताकि आवाज पैदा ना हो, ठोकने से ताकि काम भी हो जाए और आवाज भी पैदा ना हो। और कहा जाता है कि 500 मजदूर थे मस्जिद नबवी के बनाने में, गुंबद खजरा बनाने में, یہ 500 کے 500 مزدور حافظ قرآن تھے، اور جب تک پتھروں کو تراشتے یا مسجد نبوی کا کام کرتے مسلسل تلاوت کیا کرتے. کیسے لوگوں نے اہتمام انصرام سے اس عمارت کو تعمیر کیا، اور یہی وجہ کہ ان کے خلوص کی برکت ہے کہ آج تک وہ عمارت قائم ہے، ورنہ سعودیوں نے اس عمارت کو توڑنے کی کوشش بھی کی. بلکہ ایک رسالہ 77 میں پہلی مرتبہ جب نائروبی اور افریقہ کے دورے پر تھا، تو سعودی عرب پہلا حج میں نے کیا، تو مجھے ایک رسالہ ملا الدعوہ. اس رسالے میں مصنف نے لکھا کہ ہم مسجد نبوی کو جو موجودہ ہے، پہلے تو ایک مضمون تھا کہ مسجد میں قبر نہیں ہونی چاہیے، ظاہر حضور علیہ السلام کی قبر تو مسجد نبوی میں، تو اس میں کیا کیا انہوں نے کہ منصوبہ یہ بنایا، یہ شاہ خالد کا دور تھا، ازالہ او اخفا، یا تو ہم اس کو ختم کر دیں گے یا اس کو چھپا دیں گے. یہ الحمدللہ یہ کام اللہ تعالیٰ اس فقیر سے لیا. وہ رسالہ میں لے کر کراچی آیا، میں نے ہندوستان میں بریلی شریف اس زمانے میں MLC اس کو کہتے ہیں، ممبر لوکو سبھا، یہ مولانا اختر رضا خان صاحب دامت برکاتہم علیہ کے بڑے بھائی تھے، حضرت اللہ مولانا ریحان رضا خان صاحب، ان کو بھیجا. اور اسی طرح میں نے لندن میں ورلڈ اسلامی مشن کے مولانا قمر الزما اعظمی صاحب کو بھیجا، اور ترکی میں ایک بہت بڑا اسکالر تھا جس کو کہتے تھے حسین حلمی، جو بہت بڑا اس کا مکتبہ تھا جس کو اشی کہتے تھے، تو میں نے اس کو بھی بھیجا. جہاں جہاں ممکن تھا میں نے اسے بھیجا. ہندوستان میں بڑی بڑی کانفرنس ہوئی گنبد خضرا کے نام سے، ترکی کی پارلیمنٹ میں سعودی عرب کے خلاف قرارداد جو ہے وہ پاس ہوئی، لندن میں مظاہرہ، ادھر مظاہرہ. پھر ہم نے یہ خبر پڑھی کہ شاہ خالد نے باضابطہ معافی مانگی اور یہ کہا کہ ہم اس کو نہیں چھیڑیں گے، ورنہ یہ جو آپ کو مسجد نبی نظر آتی اس پورے ارد گرد وہ مسجد کو بڑا کر کے گنبد شریف کو چھپا دے گا، ازالہ او اخفا، یا تو ہم اس کو نکال دیں گے یا اس کو چھپا دیں گے. تو اب کیا ہوا، اللہ کی مہربانی یہ ہوئی، اور ترکیوں کا خلوص تھا اور نبی کریم علیہ الصلوۃ والسلام کا فضل بھی کرم بھی، کہ پورے اس حصے کو جو ترکیوں نے تعمیر کیا بالکل محراب کی طریقے سے آگے نکال دیا گیا، جو کچھ اضافہ ہوا سب دائیں بائیں اور پیچھے ہوتا رہا، وہ حصہ آج تک محفوظ ہے. تو اتنا اہتمام انصرام ہوتا، حضور علیہ السلام کے مزار پر انوار پر سلطنت عثمانیہ کے موقع پر. اور ایک مرتبہ شیخ محقق شاہ عبدالحق محدی دہلوی رحمۃ اللہ نے اپنی کتاب جذب القلوب الی دیار المحبوب میں بھی لکھا، اور مجھے یاد پڑتا ہے علامہ امام سمودی رحمۃ اللہ علیہ نے اپنی کتاب وفاء الوفا میں بھی نقل کیا. ابو جعفر منصور یہ خلیفہ تھا عباسی سلطنت کا، کچھ مسئلے میں حضور کے روض انور پر کھڑے ہوئے اس کی آواز زری سی بلند ہو گئی، اور اس وقت امام مالک رضی اللہ عنہ موجود، امام مالک سرزنش کی خلیفہ کو، کہا بادشاہ کو تجھے معلوم نہیں کہ یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم، اور تو اپنی آواز کو بلند کرتا، اس کے سرزنش کی بادشاہ کی. وہ خاموش ہو گیا، ان کی دعوت قبول کر لی، بات ان کی مان لی، اور ماننے کے بعد کہا اب میں دعا کس طرف کروں کہ حضور سے معذرت کروں یا دعا، تو کیا جیسے کہا جاتا زبردستی آدمی کو پیچھے موڑ دیتے، کہتے ہیں حضور کے روضے کی طرف پیٹ کرو اور دعا ادھر کرو، کعبے کی طرف دعا کرو. کوئی مجھے بتا دے کہ جب آدمی دعا کرے تو صرف دعا کعبے کی طرف ہاتھ کرنے ہی سے قبول ہوتی ہے، نہیں تو نہیں. بھائی کعبہ قبلہ جو ہے وہ نماز کا کعبہ تو ہے، دعاؤں کا کعبہ نہیں. مثلا میں آپ کو مشکا شریف کی حدیث ہے، حضور صلی اللہ علیہ وسلم جب دعا فرماتے نماز ختم ہونے کے بعد تو ادھر دہنی جانی مڑ جاتے، اور کبھی عوام کی طرف شکل ہوتی صورت ہوتی یوں مڑ جاتے، اور کبھی ادھر مڑ جاتے. شرح حدیث یہ کہتے ہیں کہ حضور علیہ السلام بائیں جانب جب مڑتے اس طرف تو یہ شاید اس لیے مڑتے اور اس طرف ہو جاتی، حضور کو نماز پڑھانے کے فوراً بعد اگر اپنے حجرے جانا ہوتا تو آپ اس طرف مڑ جاتے تاکہ یہاں سے نکل کر اپنے حجرے پہ چلے جائیں، جو بائیں جانب ہے. تو یہ تینوں باتیں حضور سے ثابت. فتاوی رضویہ میں ایک سوال کیا گیا کہ یہ دعا کرنے کے بعد آدمی کیا قبلے کی رخ ہی دعا کرے، فرمایا سنت یہ ہے کہ گھوم جائے. اس کی حکمت کیا ہے، ایک تو حضور علیہ السلام سے ثابت بھی ہے، اور دوسری حکمت یہ ہے کہ قبلے سے اس لیے گھوم جائے کہ نیا آدمی آنے والا یہ تصور کر لے کہ نماز ختم ہو گئی، ورنہ سبھی لوگ قبلے کی جانب، ہو سکتا ہے کوئی اتیا سمجھ کر کے نماز میں شامل ہو جائے اور پھر اس کی نماز خراب ہو یا دوبارہ سے نماز نیت توڑ کر کے باندھے، تو یہ تو ہے نہیں کہیں۔ تو حضرت امام مالک نے فرمایا کہ تو حضور علیہ السلام سے انحراف کر رہا ہے، فرمایا کہ حضور کے روض انور کی جانب منہ کر کے دعا کر۔ تو ابو جعفر منصور نے حضور کے روض اقدس کی طرف ہاتھ کر کے دعا مانگی، اور آپ یہ بات، سعودی تو منع کرتے ہیں اور شرک شرک کر کے لوگوں کو پریشان بھی کرتے ہیں، تکلیف دیتے ہیں، وہاں سے ہٹا بھی دیتے ہیں، مگر مجاہد عبداللہ شاہ جب آیا روضے پر، سارے متوے کھڑے ہوئے تھے، اور یوٹیوب پر اس کی فوٹو موجود ہے کہ اس نے حضور کے مزار اقدس کی طرف ہاتھ کر کے دعا کی، سارے متوے شریعت کو بھول گئے، سارے شرک اور کفر کو بھول گئے کہ بھئی یہ تو بادشاہ سلامت ہے، اس سے کون بات کرے گا، تو کیا آپ کے لیے حلال ہے، ہم لوگوں کے لیے ناجائز۔ تو عالمگیری میں یہ جزیہ موجود، حضور کے مزار پر ایسے کھڑے ہو سلام پڑھنے میں جیسے نماز کے لیے کھڑے ہوتے ہو۔ تو یہ بات بہرحال نکلی، تو میں نے اس کی وضاحت کر دی۔